الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فيضان القرآن کے سلسلے میں حاضر ہیں، اور آج سورہ صاد کی آیت نمبر 42 سے قرآن پاک کا درس سنیں گے. اس سے پچھلی آیت میں اللہ تعالیٰ نے حضرت ایوب علیہ السلام کا تذکرہ فرمایا. ایوب علیہ السلام کو اللہ تعالیٰ نے بہت سی صورتوں سے آزمایا. ان کا مال اور مویشی ختم ہو گئے، ان کے بیٹے فوت ہو گئے، اور خود بھی وہ بہت سی بیماریوں کے اندر مبتلا رہے. پورا بدن درد، تکلیف اور مرض کے اندر مبتلا ہو گیا. ایک عرصہ دراز کے بعد حضرت ایوب علیہ السلام نے اللہ تعالیٰ کی بارگاہ میں دعا کی کہ مجھے شیطان نے تکلیف اور دکھ پہنچایا ہے، مشقت پہنچائی ہے. اس کا مطلب یہ تھا کہ اے اللہ مجھ پر کرم فرما. اللہ تبارک و تعالیٰ نے حضرت ایوب علیہ السلام کی دعا کو قبول فرمایا، اور ان کے مرض سے شفا دینے کے لیے جو حکم ارشاد فرمایا وہ یہاں سے شروع ہوتا ہے. ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم. ارکب برجلک ھذا مغتسل بارد وشراب. ہم نے فرمایا زمین پر اپنا پاؤں مار، یہ نہانے اور پینے کے لیے پانی کا ٹھنڈا چشمہ ہے. حضرت ایوب علیہ السلام کو اللہ تعالیٰ نے ایک جگہ کے بارے میں حکم دیا کہ یہاں پر اپنا پاؤں مارو. حضرت ایوب علیہ السلام نے جب وہاں پر پاؤں مارا تو وہاں سے ٹھنڈا پانی کا ایک چشمہ جاری ہو گیا، اور اللہ تعالیٰ نے فرمایا کہ اس چشمے سے تم نے نہانا ہے اور اس کا پانی پینا ہے. حضرت ایوب علیہ السلام نے اس چشمے کا پانی پیا، اس سے غسل فرمایا، تو اللہ تعالیٰ نے آپ کے تمام امراض کو دور کر دیا، آپ کو شفا عطا فرما دی، آپ صحت یاب ہو گئے. تو یہ آپ کی شفا یابی کی صورت ہوئی. اب آپ کا جو مال ختم ہو گیا تھا، جو آپ کی اولاد چھت کے گرنے سے ختم ہو گئی تھی، فوت ہو گئی تھی، اللہ تعالیٰ اس کے بارے میں ارشاد فرماتا ہے. فرمایا وَوَهَبْنَا لَهُ أَهْلَهُ وَمِثْلَهُمْ مَعَهُمْ رَحْمَةً مِنَّا وَذِكْرَى لِأُولِي الْأَلْبَابِ. اور ہم نے اپنی رحمت فرمانے اور عقل مندوں کی نصیحت کے لیے ایوب کو اس کے گھر والے اور ان کے برابر اور عطا فرما دیے. یعنی اللہ تعالیٰ نے حضرت ایوب علیہ السلام پر رحمت فرماتے ہوئے انہیں جو ان کے بیٹے فوت ہو گئے تھے انہیں بھی زندہ کر دیا، اور اتنے ہی اللہ تبارک و تعالیٰ نے اور بھی عطا فرما دیا. سبحان اللہ، یہ صبر کا صلہ تھا جو اللہ تبارک و تعالیٰ نے انہیں دنیا کے اندر بھی عطا فرمایا. تو فرمایا کہ یہ حضرت ایوب علیہ السلام پر تو ہماری رحمت تھی، رحمتم منا، اور اس کے ساتھ یہ عقل والوں کے لیے نصیحت بھی ہے کہ جو صبر کرتا ہے، اللہ تعالیٰ کی رضا پہ راضی رہتا ہے، اللہ تعالیٰ کی مرضی کو اپنی خواہشات پر ترجیح دیتا ہے، اللہ تعالیٰ اس کے ساتھ ہوتا ہے. صبر والوں کے اللہ تعالیٰ ساتھ ہوتا ہے، آخرت کا اجر بے حساب تو ان کو عطا فرمائے گا، دنیا کے اندر بھی اللہ تعالیٰ اس کا اچھا صلہ عطا فرماتا ہے. اس کے بعد ایک اور واقعہ کا بیان ہے، اور یہ واقعہ بھی حضرت ایوب علیہ السلام کا ہے. اس واقعہ کے اندر اللہ تعالیٰ نے حضرت ایوب علیہ السلام کو ایک قسم پوری کرنے کا حکم دیا کہ آپ اپنی قسم کس طرح پوری کرو. واقعہ کا شان نزول کیا ہے، پہلے آیت اس کا ترجمہ عرض کرتا ہوں، اس کے بعد پھر اس کا سیاق و سباق کیا ہے، اس کا بیک گراؤنڈ کیا ہے وہ عرض کرتا ہوں. ارشاد فرمایا وَخُذْ بِيَدِكَ ضِغْثًا فَاضْرِبْ بِهِ وَلَا تَحْنَثْ إِنَّا وَجَدْنَاهُ صَابِرًا نعم العبد انہ اواب. اور ہم نے فرمایا اپنے ہاتھ میں ایک جھاڑو لو اور اسے اپنی بیوی کو مارو اور قسم نہ توڑو، بے شک ہم نے اسے صبر کرنے والا پایا، وہ کیا ہی اچھا بندہ ہے، بے شک وہ بہت رجوع لانے والا ہے. یہ جو واقعہ ہے اس کا پس منظر کیا ہے، یہ واقعہ کس اعتبار سے ہوا؟ وہ یوں ہے، مفسرین نے مختلف اس کی توجیحات بیان کی ہے، ان میں سے ایک توجیح میں عرض کرتا ہوں، اسے بھی مفسرین نے بیان کیا ہے اور وہ ایک سمجھ میں آنے والی بھی ہے۔ جب حضرت ایوب علیہ الصلوۃ والسلام بیمار ہوئے تو لوگ آپ سے آہستہ آہستہ دور ہوتے گئے، حتیٰ کہ تمام کے تمام لوگوں نے آپ کو چھوڑ دیا۔ صرف ایک ذات تھی جس نے شروع سے لے کر آخر تک شفا یاب ہونے تک حضرت ایوب علیہ الصلوۃ والسلام کا ساتھ دیا، اور وہ تھی حضرت ایوب علیہ الصلوۃ والسلام کی زوجہ محترمہ۔ انہوں نے دکھ میں، غم میں، پریشانی میں، مصیبت میں، ہر حال میں حضرت ایوب علیہ الصلوۃ والسلام کا ساتھ دیا، جیسا کہ فرما بردار نیک اور اچھی بیویوں کا طریقہ ہوتا ہے کہ وہ دکھ سکھ کی ساتھی ہوتی، مصیبت اور پریشانی کے اندر وہ ساتھ دیتی، ہر حال میں اپنے شوہر کے ساتھ کھڑی ہوتی ہیں، اس کی ہمت بندھاتی ہیں، اسے حوصلہ دیتی ہیں اور مشکل وقت میں اس کا ساتھ دے کے مشکل سے گزار دیتی ہیں۔ تو آپ کی زوجہ محترمہ تھی جنہوں نے ہر حال میں آپ کا ساتھ دیا۔ ایک مرتبہ آپ کی زوجہ محترمہ کسی کام سے تشریف لے گئی اور واپسی کے اندر انہیں دیر ہو گئی۔ جب دیر ہوئی تو حضرت ایوب علیہ الصلوۃ والسلام کو جلال آ گیا، آپ غضبناک ہوئے اور آپ نے قسم کھائی کہ میں اپنی بیوی کو 100 ضربے ماروں گا، 100 ضربے ماروں گا۔ جب آپ کی زوجہ محترمہ واپس تشریف لائیں تو ان کا دیر کر دینا بھی کسی معقول وجہ سے تھا، لیکن تھیں آپ کی فرما بردار، آپ کا ساتھ دینے والی۔ اب جب حضرت ایوب علیہ الصلوۃ والسلام شفا یاب ہوئے، صحت مند ہو گئے، اب آپ کو اپنی قسم کی فکر ہوئی کہ میں نے تو اللہ تعالیٰ کے نام کی قسم کھائی ہوئی ہے کہ میں اپنی بیوی کو 100 ضربے ماروں گا، اب میں اس کو کیسے پوری کروں؟ جس بیوی نے اتنا ساتھ دیا، اتنا ساتھ دیا، اس کو کیسے ماروں؟ لیکن دوسری طرف قسم کھائی ہوئی ہے، قسم کھائی ہے تو اسے بھی پورا کرنا ہے۔ تو اللہ تبارک و تعالی نے حضرت ایوب علیہ الصلوۃ والسلام کو اس کا ایک حل بیان فرمایا۔ وہ حل کیا تھا؟ اللہ تعالی نے ارشاد فرمایا کہ اپنے ہاتھ میں ایک جھاڑو لو، اس جھاڑو کے اندر 100 تنکے ہوں، جو جیسے جھاڑو بنتا ہے اس میں تنکے ہوتے ہیں، تو ایک جھاڑو لو جو 100 تنکوں پر مشتمل ہو، اس 100 تنکوں والے جھاڑو سے اپنی بیوی کو 1 ضرب مارو، تو یہ 100 ضرب لگانے کے برابر ہو جائے گا۔ اس طرح تمہاری قسم بھی نہیں ٹوٹے گی، تمہاری قسم بھی نہیں ٹوٹے گی، اور یہ جو تمہیں خیال ہے کہ بیوی کو تکلیف نہ دو، اس نے تو اتنا ساتھ دیا، وہ بھی پورا ہو جائے گا۔ چنانچہ حضرت ایوب علیہ الصلوۃ والسلام نے پھر ایسا ہی کیا۔ اب اللہ تبارک و تعالی ایوب علیہ الصلوۃ والسلام کے سارے واقعات کے اعتبار سے ارشاد فرماتا ہے، انا وجدناہ صابرا، بے شک ہم نے ایوب کو صبر کرنے والا پایا، ہم نے ایوب کو صبر کرنے والا پایا، نعم العبد، وہ کیا ہی اچھا بندہ ہے، انہ اواب، بے شک وہ بہت رجوع کرنے والا ہے، اللہ تعالیٰ کی طرف وہ بہت رجوع کرنے والا ہے۔ اس واقعہ سے بہت سی چیزیں سامنے آتی ہیں۔ پہلی بات تو یہ ہے کہ یہاں اللہ تعالیٰ نے حضرت ایوب علیہ الصلوۃ والسلام کو ان کی قسم کا ایک حل ارشاد فرمایا، اور جو حل بیان فرمایا وہ ہے جسے فقہی اصطلاح میں حیلہ کہا جاتا ہے، کہ جو اصل شے ہے وہ تو کچھ اور ہے، لیکن اس کو اس انداز کے اندر تبدیل کر دیا جائے کہ مقصد بھی پورا ہو جائے اور اس کے ساتھ کوئی دوسرا مقصد جو حاصل کرنا ہے وہ بھی پورا ہو جائے۔ تو اسے شرعی اعتبار سے، فقہی اعتبار سے اسے حیلہ کہتے ہیں۔ جو درست حیلے ہیں، صحیح مقصد کے لیے حیلے ہیں، وہ جائز ہیں، ان میں شریعت میں کوئی حرج نہیں ہے۔ ہمارے فقہاء کرام نے کثیر تعداد کے اندر بہت ساری چیزوں کے حیلے بیان کیے، وہ حیلہ جو کسی کا حق مارنے کے لیے ہو، جو کسی کا حق باطل کرنے کے لیے ہو، جو باطل کو حق بنانے کے لیے ہو، ایسے ہیلے ناجائز ہیں، ایسے ہیلے حرام ہیں۔ جیسے بنی اسرائیل کی ایک قوم تھی جنہیں ہفتے والے دن مچھلی کا شکار کرنے سے منع کیا، تو انہوں نے پہلے سے نالیاں بنا لی، ہفتے والے دن وہ نالیاں بنا لیتے اور گڑے کھود لیتے، مچھلیاں اس کے اندر پھنس جاتی، اتوار کو شکار کر لیتے۔ تو یہ کیا تھا؟ حکم الہی کو بدلنا تھا کہ جب گڑوں میں پھنسا دیا تو شکار تو کر لیا ایک قسم کا۔ تو وہ ہیلہ باطل تھا، جو حکم شرعی کو باطل کرنے کے لیے ہو وہ ہیلہ حرام، اور اس کے اوپر ان پر عذاب آیا۔ لیکن جو ہیلہ किसी मकसद सही के लिए हो उस हीले में कोई हर्ज नहीं। जैसे यही हीला आपके सामने है कि अब अगर मिसाल के तौर पे 100 डंडे मारने की बात की तो उसका मतलब तो फिर यही हुआ ना कि एक 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 छड़ी के साथ जो है ना वो 100 जरबे लगाई जाए। लेकिन अल्लाह ताला ने उसका मुतबादिल बता दिया कि एक झाड़ू लो 100 तिनकों पर मुश्तमिल हो, एक जरब लगाओगे 100 की जरब करार पाएगी। इसी तरह नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम की भी एक हदीस मुबारक है, एक नहीं मुतअद्दद है, एक जिक्र कर देता हूँ। बुखारी शरीफ की हदीस है, नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम के घर में हजरत आयशा रदी अल्लाह ताला अन्हा की आज़ाद करदा बांदी हजरत बरीरा रदी अल्लाह ताला अन्हा थी, एक मरतबा उनको किसी ने गोश्त सदका दिया, गोश्त सदका दिया, वो गोश्त पका रही थी। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, क्या पक रहा है? अर्ज की गई, या रसूलुल्लाह गोश्त है। तो नबी पाक अलैहिस्सलाम ने उसको तनावुल फरमाने का, खाने का आपने ख्वाहिश जाहिर फरमाई। तो उन्होंने कहा कि या रसूलल्लाह ये तो सदका है, और नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम सदका नहीं खाते थे, तहाइफ आपकी बारगाह में पेश होते थे, हदिया पेश किया जाता था, आप उसको तनावुल फरमा लेते थे या उसको ले लेते थे, लेकिन सदका नहीं। तो अर्ज की गई, या रसूलल्लाह ये तो सदका है। फरमाया कि तुम्हारे लिए सदका है, हमारे लिए हदिया है। यानी जब किसी ने तुम्हें दिया तो सदका दिया, लेकिन जब तुम मालिक हो गई तो मालिक होने के बाद अगर तुम हमें दोगी तो ये तोहफा होगा, ये हिबा होगा, ये हदिया होगा। तो आप देखें यहां पर भी वही हीले का माना पाया जा रहा है कि फी नफसी ही वो सदका था, लेकिन जब मिल्क बदली, हुक्म बदला, हुक्म बदला, अब उसके एतबार से उसके खाने के अंदर कोई हर्ज नहीं था, अब वो सदका बाकी ना तोहफा हो गया। तो अब इसकी मिसाल हम एक जनरल देखें कि हुक्म शरई या मकसद शरई को बातिल करने के लिए या फिर उसको किसी सही मकसद में इस्तेमाल करने के लिए क्या सूरत हो सकती है। मिसाल के तौर पे एक शख्स हीला करता है, अपनी ज़कात किसी गरीब को दी और कहा कि मैं तुम्हें ज़कात दे रहा हूँ, कब्ज़ा करने के बाद दोबारा मुझे ही तोहफा दे देना। अब ज़कात दी, गरीब ने कब्ज़ा किया, अदा हो गई, उसने वापस इसी को तोहफा दे दिया, ये इसने हीला किया। लेकिन ये हीला करना नाजायज़, ये हीला करना गुनाह है। क्यों? इसलिए कि जो ज़कात का मकसद है वो तो ये है कि बंदा अपना माल किसी गरीब को दे दे, ये नहीं है कि घुमा फिरा के खुद ही वापस ले ले। तो ये हीला मकासद शरा को बातिल करने के लिए, उनके बरखिलाफ है, ये हीला जायज नहीं। लेकिन अगर किसी जगह पर कोई मस्जिद है, मस्जिद की लोगों के अंदर तामीर करने की सख्त नहीं है, इस्तेतात नहीं है, अब किसी शख्स के पास ज़कात है, वो किसी गरीब को ज़कात देता है, जिस गरीब को ज़कात दी वो ज़कात वसूल करने के बाद अपनी तरफ से मस्जिद में खर्च कर देता है, कोई हर्ज नहीं, क्योंकि यहाँ इसने किसी मकसद शरई को बातिल नहीं किया, बल्कि फ़कीर को दिया, ज़कात अदा हो गई, फ़कीर ने आगे मस्जिद में खर्च कर दिया तो वो भी मकसद पूरा हो गया, क्योंकि डायरेक्ट मस्जिद को ज़कात नहीं दे सकते। ज़कात का हुक्म ये है कि किसी फकीर शरई को उसका मालिक बनाना होता है। अब फकीर को दी, फकीर ने आगे मस्जिद में खर्च कर दी, मदरसे में दे दी, अब यहाँ पर जो आगे मकसद है वो क्या है? मकसद सही है, वो मकसद शरई है, वो एक अच्छा मकसद है। तो यूं अगर दी जाए तो ये हीला इख्तियार करने में कोई हर्ज नहीं। तो हीले का मकसद क्या है? मकसद सही है या मकसद बातिल है? अगर मकसद बातिल होगा तो वो हीला नाजायज होगा, मकसद सही होगा तो हीला दुरुस्त हो जाएगा। ये मैंने इजमाली अल्फाज इस्तेमाल कर दिए, अब इसके ऊपर हर बंदा अपनी सूरतों को खुद ना निकाले, क्योंकि इसमें बहुत सारी गलतियां हो सकती हैं। इसलिए किसी भी शय के अंदर अगर कोई हीले की सूरत इख्तियार करनी हो तो जो सुन्नी उलमाए किराम है, मुफ्तियान किराम है, खास तौर पर जिनका फतवे के अंदर जिनकी नजर है, उनके मशवरे और उनसे पूछ कर ही अमल करें, अपने तौर पे अमल करेंगे तो गलती हो सकती है। इसके बाद अब ये हजरत अय्यूब अलैहिस्सलाम का तज़किरा हो गया। अय्यूब अलैहिस्सलाम के बाद अब अल्लाह तबारक व तआला ने अपने बहुत सारे नबियों का तज़किरा किया। इरशाद होता है, वल्कुर इबादना इब्राहीम व इसहाक व याकूब उलिल ऐदी वल अबसार इन्ना अखलसनाहुम बिखाइसतिन ज़िक्रद्दार وَإِنَّهُمْ عِنْدَنَا لَمِنَ الْمُصْطَفَيْنَ الْأَخْيَارِ। और हमारे बंदों इब्राहिम और इसहाक और याकूब को याद करो, जो कुव्वत वाले और समझ रखने वाले थे, जो कुव्वत वाले और समझ रखने वाले थे। बेशक हमने उन्हें एक खरी बात से चुन लिया, वो उस आखिरत के घर की याद है, और बेशक वो हमारे नजदीक बेहतरीन चुने हुए बंदों में से हैं। वल्कुर इस्माइल वल यसा वदल किस व कुल्लु मिन अल अखियार, और इस्माइल और यसा और जुल किफल को याद करो, और सब बेहतरीन लोग हैं, सब बेहतरीन लोग हैं। यहां पर बहुत सारी बातें बयान करने की हैं, चंद एक उनमें से अर्ज करता हूं। अब आप गौर करें, इससे पहले हजरत अय्यूब अलैहिस्सलाम का तज़किरा हुआ, उससे पहले सुलेमान अलैहिस्सलाम का तज़किरा हुआ, उससे पहले दाऊद अलैहिस्सलाम का तज़किरा हुआ। अल्लाह ताला ने सबको फरमाया याद करो, किसी का बयान किया, किसी के साथ बाकायदा कहा वज़कुर अब्दना अय्यूब, और हमारे बंदे अय्यूब को याद करो। यहां फरमाया हमारे बंदे इब्राहिम इसहाक और याकूब को याद करो। उसके बाद फिर मजीद फरमाया कि इस्माइल को याद करो, यसा को याद करो, जुल्किफल को याद करो। इसका मतलब यह हुआ कि नबियों को याद करना खुदा का हुक्म है। देखने यहां पर आयत के अंदर क्या है, वल्कुर और याद कर, याद कर अय्यूब अलैहिस्सलाम को, याद कर इब्राहिम को, इसहाक को, इस्माइल को, यसा को, जुल्किफल को, याद कर याकूब को। इससे पता चला कि अल्लाह के नबियों को याद करना खुदा का हुक्म है, कुरान का हुक्म है। अब आप गौर कर लें कि जब अल्लाह ताला के इन प्यारे पैगंबरों को याद करना खुदा का हुक्म है, तो जो इन सारे नबियों के नबी, सारे नबियों के आका हमारे नबी हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम हैं, उनको याद करने का हुक्म कितना होगा, और होगा या नहीं होगा? यकीनन होगा, इनसे भी ज़्यादा होगा। तो हम जब मिलाद मनाते हैं, जब हम महफिल मेराज करते हैं, जब हम जुलूस मिलाद निकालते हैं, तो ये सब क्या होता है? ये अपने महबूब अलैहिस्सलाम को याद करना होता है, ये अल्लाह ताला के नबी को याद करना होता है। तो नबियों को याद करने का अल्लाह ताला ने कुरान में हुक्म दिया है, इसलिए जो भी सूरत हो, जो जायज़ सूरत हो, और शरई हदूद के अंदर जहाँ पर भी प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम का जिक्र हो, वो कुरान की इन्हीं नुसूस के तहत आती है, इन्हीं दलाइल के तहत आती है। और सरकार सल्लल्लाहु अलैहि वसल्लम का याद करना, को याद करना, ये हुक्म इलाही पर अमल करने ही की सूरत बनती है। अब इसके साथ यहाँ पर जो मजीद बातें इरशाद फरमाई, फरमाया इन बंदों को याद करो, उलिल अईदी वल अबसार, कुव्वत वाले थे और समझ वाले थे। कुव्वत क्या थी इनकी, कि ये हमारी इबादत के अंदर कुव्वत वाले थे, अपने हिम्मत और हौसले के तबार से कुव्वत वाले थे, और दीन की समझ रखने वाले थे, हकीकी समझ, जो दीन की समझ होती है वो रखने वाले थे। अब मजीद फरमाया कि हमने इन्हें एक खरी बात के साथ चुन लिया, बिखालिस सौतिन, एक खालिस बात के साथ चुन लिया, यानी अल्लाह ताला ने इन्हें वो शरफ अता फरमाया, वो खास खूबी अता फरमाई। वो खास खूबी क्या है, इरशाद फरमाया ज़िक्रदार, आखिरत के घर की याद, क़यामत की याद, आखिरत की याद, अगले जहान की याद। ये एक खास खूबी है कि क़यामत को याद किया जाए, आखिरत को याद किया जाए, अगली जिंदगी को याद किया जाए। फरमाया हमने अपने इन बंदों को एक खरी बात के साथ चुन लिया, जो आखिरत की याद है। फिर फरमाया और ये सब हमारे नजदीक चुने हुए बेहतरीन बंदे हैं, मुस्तफ़ीन, चुने हुए अख्यार, बेहतरीन बंदे हैं। तो यहां पर कई एक चीजें यहां पर सामने आती हैं। पहली बात तो वही जो मैंने अर्ज की है कि अल्लाह ताला के नबियों का अलैहिस्सलाम का जिक्र करना, यह अल्लाह ताला को महबूब है, अल्लाह ताला को पसंदीदा है। दूसरी बात, इनको याद करने का मकसद क्या है? याद करने के बहुत सारे मकासद हो सकते हैं, लेकिन दो मकसद हमेशा अपने ज़हन में रखें। नंबर एक, इनके साथ अपनी मोहब्बत का इजहार। हम ईद उल अज़हा के दिन आते हैं, हज़रत इब्राहिम अलैहिस्सलाम को याद करते हैं, इस्माइल अलैहिस्सलाम को याद करते हैं। हम दरस कुरान सुनते हैं, कुरान पढ़ते हैं, तो हम अल्लाह के नबियों को याद करते हैं। तो इनको याद करने का मकसद इनके साथ अपनी मोहब्बत का इजहार। और ये जो नबियों से मोहब्बत है ये बड़ी अजीम नेकी है, ये बहुत अजीम नेकी है, ये आम इबादतों से बढ़कर है, ये नमाजों से बढ़कर है, ये रोज़ों से बढ़कर है। नमाज फ़र्ज, रोज़े फ़र्ज, सब अदा करने का हुक्म और ज़रूर ज़रूर अदा करने चाहिए, लेकिन जो अल्लाह के प्यारों की मोहब्बत है वो इनसे भी बढ़कर अजीम नेकी है। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि आदमी क़यामत के दिन उसी के साथ होगा जिसके साथ मोहब्बत करता होगा। दुनिया में जिसके साथ हम मोहब्बत करते हैं क़यामत के दिन उन्हीं के साथ होंगे। तो हम अल्लाह ताला के इन सारे नबियों को, आदम अलैहिस्सलाम, नूह अलैहिस्सलाम, हूद अलैहिस्सलाम, सालेह अलैहिस्सलाम, इब्राहिम, इस्माइल, इसहाक, याकूब, मूसा, हारून अलैहिस्सलाम, और खुसूसन हमारे प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम, हम इन सब से मोहब्बत करते हैं ताकि क़यामत के दिन हम इन्हीं के कदमों के अंदर उठाए जाएं। तो इनके जिक्र का एक मकसद इनके साथ मोहब्बत का इजहार, और दूसरा बड़ा ही अहम मकसद ये है कि इनकी सीरत हम पढ़ें, इनके अखलाक, इनके अहवाल, इनका किरदार, इनके आमाल, इनके आमाले सालेहा, इनकी नेकियां, इनका खुदा की तरफ रुजू करना, इनका अल्लाह ताला का शुक्र अदा करना, इनका खुदा पर भरोसा करना, तवक्कुल करना, अल्लाह की रजा पे राजी रहना, मुसीबत में सब्र करना, ये हम सारे वाक्यात पढ़ें ताकि यही औसाफ हम अपनी ज़िंदगी के अंदर पैदा कर सकें। तो अंबिया अलैहिस्सलाम के मुबारक तस्किरों को पढ़ने का, सुनने का, बयान करने का मकसद, एक अहम मकसद ये होता है कि हम उनके औसाफ को अपनाएं। हम जब आदम अलैहिस्सलाम का वाक़या पढ़ें कि किस तरह अल्लाह ताला की बारगाह में गिड़गिड़ाते रहे, रुजू करते रहे, तौबा करते रहे, तो हम भी तौबा करें। इब्राहिम अलैहिस्सलाम ने किस तरह कुर्बानियाँ दी, बेटे को कुर्बान करने का हुक्म हुआ तो बेटे को कुर्बान करने को तैयार हो गए, आग में डाले गए तो सब्र किया, वतन से हिजरत करनी पड़ी तो सब्र किया, कौम के सामने खड़ा होना पड़ा तो सब्र किया। तो हम उस उस्वे हसना को अपनाएं। दाऊद अलैहिस्सलाम, सुलेमान अलैहिस्सलाम बादशाह थे, फिर भी खुदा के फरमा बरदार थे, फिर भी अव्वाब थे, फिर भी रुजू करने वाले थे। तो अल्लाह ताला हमें अगर माल दे, इक्तदार दे, हुकूमत दे, हम खुदा के बंदे बन के रहें। अय्यूब अलैहिस्सलाम पे मुसीबत आई, मसायब आए, आलाम के पहाड़ उनके ऊपर आ गए, अगर हम पे मुसीबत आए तो हम उनके उस्वे हसना को अपनाएं। और प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम की ज़िंदगी, मुबारक सीरत और मुबारक ज़िंदगी जो अव्वल त आखिर हमारे लिए उसवा हसना है, हम उसे पढ़ें, उसके मुताबिक अमल करें। तो अल्लाह ताला के नबियों को याद करने का एक बड़ा बुनियादी मकसद उनकी सीरतों को सीखना और उसके मुताबिक अपनी ज़िंदगी को ढालना भी होता है। यहाँ पर फिर एक और खूबी जो यहाँ पर बयान की, फरमाया कि हमने इन नबियों को जिनका तस्करा किया गया, फरमाया एक खालिस बात के साथ चुन लिया, एक खरी बात के साथ चुन लिया। वो खरी बात क्या है? फरमाया आखिरत के घर की याद है। तो पता चला कि आखिरत के घर को यानी क़यामत को, जन्नत को याद करना ये अल्लाह ताला के नबियों का तरीका है। ये अजीम वस्फ है, ये कमाल है, ये खुदा की अता करदा खूबी है, ये अल्लाह ताला को पसंद है, महबूब है। दुनिया के अंदर मगन हो जाना ये कोई खूबी नहीं, आखिरत की याद बड़ी सआदत है जिसको अल्लाह ताला अता फरमाते हैं। और आखिरत की याद जिसके दिल में रहती है वो दुनिया में थोड़े में भी कनात कर लेता है, वो दुनिया के अंदर जो है वो अल्लाह ताला का फरमा बरदार बंदा बन के रहता है। तो आखिरत की याद बड़ी अजीम शय है। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम कितना आखिरत को याद करते थे, सहाबाए किराम को कितना आपने आखिरत का फिक्र दिया, आखिरत का उनके सामने वाक़ियात बयान किए, सलफ सालिहीन के वाक़ियात पढ़ ले, हालात पढ़ ले, क़यामत का तज़किरा, क़यामत की याद, खुदा की बारगाह में पेशी का खौफ, ये उनकी ज़िंदगी का यूँ कह लें कि उनका ओढ़ना बिछाना था ये चीज़ें। तो आखिरत की याद बड़ी अजीम शय है, आखिरत की याद को अपनी ज़िंदगी का हिस्सा बनाए, हमारे आमाल के अंदर सुधार पैदा होना शुरू हो जाएगा। फिर यहाँ पर आयात के अंदर हज़रत यसा का तज़किरा है। हज़रत यसा अलैहि सलातु वस्सलाम अल्लाह ताला के नबी हैं और ये बनी इसराइल के नबी थे, और हज़रत इलियास अलैहि सलातु वस्सलाम ने इन्हें बनी इसराइल के अंदर अपना खलीफा मुकर्रर किया था। तो हज़रत यसा अलैहि सलातु वस्सलाम अल्लाह ताला के नबी। एक और नाम यहाँ पर हज़रत ज़ुल्किफ़्ल का है। इनके बारे में इख्तिलाफ़ है कि ये नबी हैं या नहीं, लेकिन جمہور کا مذہب یہ ہے کہ یہ بھی اللہ تعالیٰ کے نبی ہیں، تو یہاں پر نبیوں ہی کی کیٹیگری کے اندر اور اسی تقسیم کے اندر ان کا بھی ذکر ہوا. اب اللہ تعالیٰ آگے ارشاد فرماتا ہے، ھذا ذکر وان للمتقین لحسن مآب، یہ نصیحت ہے اور بے شک پرہیزگاروں کے لیے اچھا ٹھکانہ ہے. پہلے تو اللہ تعالیٰ نے نبیوں کا تذکرہ کر دیا، صالحین ہیں، اخیار ہیں، مصطفین ہیں، چنے ہوئے ہیں، بہترین ہیں، اللہ تعالیٰ کے پسندیدہ بندے ہیں، خدا کے چنے ہوئے بندے، پہلے تو اس کا تذکرہ ہوگا. اب متقیوں کے لیے کہ اگر عام جو امتی ہیں اگر وہ بھی متقی بنتے ہیں تو اللہ تعالیٰ ان کے لیے بھی اچھے ٹھکانے کا وعدہ فرماتا ہے. اب وہ اچھا ٹھکانہ کیا ہے، اگلی آیتوں کے اندر اللہ تعالیٰ نے اسے مسلسل بیان فرمایا. ارشاد ہوتا ہے، جنات عدن مفتحة لهم الابواب متكئين فيها يدعون فيها بفاكهة كثيرة وشراب وعندهم قاصرات الطرف اطراب هذا ما توعدون ليوم الحساب ان هذا لرزقنا ما له من نفاد. بسنے کے باغات ہیں، اچھا ٹھکانہ کیا ہے، بسنے کے باغات ہیں جن کے سب دروازے ان کے لیے کھلے ہوئے ہیں، ان باغوں میں تکیہ لگائے ہوئے ہوں گے، ان باغوں میں وہ بہت سے پھل میوے اور شراب مانگیں گے، اور ان جنتیوں کے پاس نیچی نگاہ رکھنے والی ہم عمر بیویاں ہوں گی. یہ وہ ہے جس کا تمہیں حساب کے دن کے لیے وعدہ کیا جاتا ہے، بے شک یہ ہمارا رزق ہے، اس کے لیے کبھی ختم ہونا نہیں ہے. یہ ہے اچھا ٹھکانہ جس کے چند اوصاف اللہ تعالیٰ نے ہمیں سمجھانے کے لیے بیان فرمائے، ورنہ جنت کی حقیقت وہ ہے کہ جو نہ ہماری آنکھوں نے دیکھی، نہ ہمارے کانوں نے سنی، نہ ہمارے دل پر اس کا صحیح پورا تصور گزرا. جنت کی نعمتیں وہ ہیں. یہاں جتنا بیان کیا وہ یہ ہے کہ بسنے کے رہنے کے باغات ہیں، جب جنتی جنت میں جائیں گے دروازے پہلے سے کھلے ہوئے ہوں گے، ان کے اکرام کے لیے، ان کی تکریم کے لیے فرشتے جو ہے وہاں پر موجود ہوں گے، فرشتے ان کو سلام کریں گے اور جنت میں ان کو داخل کریں گے. پھر جنت کے اندر تکیے لگائے ہوئے بڑے مزے سے بیٹھے ہوں گے، تکیے لگائے ہوئے، ایک بندہ جیسے بڑے تنعم کے اندر، آسائش کے اندر اور بڑے مزے کے اندر بیٹھا ہوتا ہے، بڑا ایزی ہو کے بیٹھتا ہے، کمفرٹیبل ہوتا ہے، اس طرح جنت کے اندر تکیے لگا کے بیٹھے ہوئے ہوں گے. اور پھر جنت کے اندر پھل میوے اور شراب مانگیں گے، پھل میووں کا مطالبہ ہوگا، خدام ہوں گے، غلمان ہوں گے، اشارہ کریں گے تو خدام پھل میوے آگے رکھ دیں گے، کھانا رکھیں گے، شراب منگوائیں گے تو شراب سامنے آ جائے گی، ہر چیز شراب کے دور ان پہ چل رہے ہوں گے، محفل جمی ہوگی، غلمان ان کو شراب کے جام پیش کر رہے ہوں گے. پھر ان کے پاس نگاہوں کو نیچی رکھنے والی بیویاں ہوں گی. ان کی خوبیاں کیا ہیں، نگاہیں نیچی رکھنے والی یعنی حیادار ہوں گی، بے حیا نہیں ہوں گی. عورتیں نگاہ اٹھا کے ادھر جاری ادھر جاری، بازار میں ہر ایک کو دیکھتی جاری، غیر مردوں کے چہروں پہ نگاہ ڈالتی ہے، یہ حیا کے خلاف ہے. جنتی عورتوں کا اللہ تعالی نے وصف بیان فرمایا، نگاہوں کو نیچی رکھنے والی، یہ جنتیوں اور جنتی عورتوں کا وصف ہے. تو جو دنیا کے اندر اپنی نگاہوں کو نیچی رکھے گا رکھے گی، اللہ تعالیٰ اسے وہیں پہنچائے گا کہ جہاں پر نگاہیں نیچی رکھنے والی ہیں. تو نگاہوں کی حفاظت بڑی عظیم شے ہے. پھر فرمایا کہ ہم عمر بیویاں ہوں گی، برابر عمر کی، عمروں کا فرق نہیں ہوگا. فرمایا یہ ہے وہ جس کا تم سے حساب کے دن کے لیے وعدہ کیا جاتا ہے، جس دن حساب ہونا ہے اس دن تمہیں یہ ملنا ہے، اس کا تم سے وعدہ کیا جا رہا ہے. ایمان ہوگا، صحیح ایمان ہوگا اور اچھے عمل ہوں گے، تو یہ ہیں نعمتیں جن کا تم سے وعدہ کیا جا رہا ہے. اور فرمایا پھر یہ فرمایا کہ یہ کیا ہے، یہ ہمارا رزق ہے اور یہ کبھی ختم نہیں ہونا. دنیا کے اندر تو ہے کہ دنیا کے اندر تو رزق ختم ہو جاتا ہے، بعض اوقات آدمی کماتا رہتا ہے، آئندہ کی فکر، آئندہ کی فکر، کروڑوں کما کے بھی اسے صبر نہیں آتا. کیوں؟ ہو سکتا ہے چوری ہو جائے، ہو سکتا ہے کوئی دوسرا اس پہ قبضہ کر لے. تو دنیا میں ایک آدمی کے پاس ایک ارب روپیہ بھی ہو، چوری بھی ہو سکتا ہے، ڈکیتی بھی ہو سکتی ہے، دوسرا آدمی اس پہ قبضہ بھی کر سکتا ہے، بندہ ہی مر سکتا ہے، تو رزق اس کا ختم دنیا سے. لیکن یہ جو آخرت کا رزق ہے، اللہ تعالیٰ فرماتا ہے اس نے کبھی ختم نہیں ہونا، اس نے کبھی ختم نہیں ہونا، ہمیشہ ہمیشہ کے لیے اللہ تعالیٰ یہ رزق عطا فرمائے گا. یہ ہے آخرت کا گھر. اب یہ جنت کا تذکرہ کرنے کے بعد اب اللہ تبارک و تعالیٰ سرکشی کرنے والوں کی سزا بھی بیان کرتا ہے. اوپر تو ہے وَإِنَّ لِلْمُتَّقِينَ، اور بے شک پرہیزگاروں کے لیے، تقوی والوں کے لیے، خدا سے ڈرنے والوں کے لیے، گناہوں سے بچنے والوں کے لیے اچھا ٹھکانہ ہے. اور اس کے مد مقابل طاغین، سرکش لوگ، کافر. اللہ تعالیٰ فرماتا ہے هَذَا وَإِنَّ لِلطَّاغِينَ لَشَرَّ مَآبٍ جَهَنَّمَ يَصْلَوْنَهَا فَبِئْسَ الْمِهَادُ هَذَا فَلْيَذُوقُوهُ حَمِيمٌ وَغَسَّاقٌ وَآخَرُ مِنْ شَكْلِهِ أَزْوَاجٌ. یہ ہے جو سابقہ بیان ہوا، یہ ہے یعنی نیکوں کے لیے، اور بے شک سرکشی کرنے والوں کے لیے برا ٹھکانہ ہے، جہنم ہے. وہ برا ٹھکانہ کیا ہے؟ فرمایا جہنم ہے جس میں داخل ہوں گے تو وہ کیا ہی برا بچھونا ہے ان کے لیے. یہ کھولتا پانی، کھولتا پانی اور پیپ ہے، تو وہ اسے چکھیں، اور اسی طرح کے اور ملتے جلتے عذاب ہوں گے یہ جہنمیوں کے لیے. ان کا رہنا عذاب میں، ان کا کھانا عذاب، ان کا پینا عذاب، ان کے اس سے ہٹ کر ان کے لیے عذاب ہی عذاب ہوں گے، مختلف طرح کے ملتے جلتے. وہ آخر من شکل ہی ازواج، اسی طرح کے اور بہت سارے عذاب ہوں گے جو ان کو دیے جائیں گے. اللہ تبارک و تعالی ہمیں اس عذاب سے محفوظ فرمائے، اور اللہ تعالی اپنے محبوب علیہ الصلوۃ والسلام کے صدقے ہمیں وہ پہلے متقین کے گروہ میں شامل فرمائے. ہمارے اعمال کی اصلاح ہو، ہم نیکیاں کریں، اور اللہ تعالیٰ کی رحمت سے اللہ تعالیٰ ہمیں اپنی جنت عطا فرما دے. اب اس کے بعد جہنمیوں کا تذکرہ ہوا، تو اب جہنم میں جب داخل ہوں گے، جنتیوں کے لیے فرمایا تھا ان کے لیے دروازے کھلے ہوئے ہوں گے، اب جہنمیوں کے لیے کیا ہے، ان کی حالت کیا ہوگی؟ ارشاد فرماتا ہے هَذَا فَوْجٌ مُقْتَحِمٌ مَعَكُمْ لَا مَرْحَبًا بِهِمْ إِنَّهُمْ صَالُو النَّارِ قَالُوا بَلْ أَنْتُمْ لَا مَرْحَبًا بِكُمْ أَنْتُمْ قَدَّمْتُمُوهُ لَنَا فَبِئْسَ الْقَرَارُ. ان سے کہا جائے گا اے کافروں کے سرداروں، یہ ایک اور فوج ہے جو تمہارے ساتھ جہنم میں دھسی جا رہی ہے. تو وہ کافر سردار اپنے پیروکاروں کے بارے میں کہیں گے، متبعین کے بارے میں، کہ ان کو کھلی جگہ نہ ملے، بے شک یہ آگ میں داخل ہو رہے. یہ سن کر پیروکار کہیں گے بلکہ تمہیں کھلی جگہ نہ ملے، تم ہی یہ مصیبت ہمارے آگے لائے ہو، تو کیا ہی برا ٹھکانہ ہے. یعنی پہلے جو گمراہ کرنے والے لوگ ہیں پہلے وہ جائیں گے جہنم میں، جو سردار تھے جنہوں نے دوسروں کو بھی گمراہ کیا پہلے وہ جہنم میں جائیں گے، اور ان کے پیچھے پیچھے جو ان کی پیروی کرنے والے تھے وہ جا رہے ہوں گے. تو اب وہ جو پہلے ہوں گے ان سے کہا جائے گا، جہنم کے جو داروغے ہیں، فرشتے ہیں، وہ کہیں گے کہ یہ ایک اور فوج ہے جو تمہارے ساتھ ہی جہنم میں دسی جا رہی ہے. تو وہ جو پہلے اندر گئے کافر سردار، وہ کہیں گے ان کو کوئی مرحبا نہیں، کوئی ان کو کھلی جگہ نہ ملے، بے شک یہ آگ میں داخل ہو رہے ہیں. یعنی وہ بولیں گے ٹھیک ہے ہمارا بیڑا غرق ہوا تو ان کا بھی ہو رہا ہے ساتھ. لیکن وہ جو پیچھے والے ہوں گے وہ کہیں گے کہ تمہیں مرحبا نہیں، تمہیں کو کھلی جگہ نہ ملے، تم یہ مصیبت ہمارے آگے لایا، تم نے ہمیں گمراہ کیا تھا، تم نے یہ سارا کچھ کیا، تو کیا ہی برا ٹھکانہ ہے. یعنی نا اتفاقی اور لڑائی جہنمی جہنم میں داخل ہوتے ہوئے بھی کر رہے ہوں گے. تو نا اتفاقی اور جو لڑائی ہے یہ جہنمیوں کا وصف ہے. اتفاق اور اتحاد ہونا چاہیے جہاں شریعت نے اس کا حکم دیا، جہاں شریعت کا حکم اس سے ہٹ کر ہے تو جیسا شریعت کا حکم اس کے مطابق، لیکن عمومی طور پہ نا اتفاقی جو ہے وہ جہنمیوں کے. اور جنتی جنت کے اندر اتفاق سے بیٹھے ہوں گے، کھا پی رہے ہوں گے، اپنی موج مستی میں ہوں گے. اب اللہ تعالیٰ مزید ارشاد فرماتا ہے کہ پیروکار جو ہیں، متبعین جو ہیں، وہ سرداروں کے خلاف بد دعا کریں گے. کیا کہیں گے؟ قالوا ربنا من قدم لنا هذا فزده عذابا ضعفا في النار. پیروی کرنے والے کہیں گے اے ہمارے رب، جو یہ مصیبت ہمارے آگے لایا اسے آگ میں دگنا عذاب بڑھا. جنہوں نے ہمیں گمراہ کیا اور ہمیں اس عذاب میں لے کے آئے، انہیں آگ کا دگنا عذاب دے. یہ ہے دنیا کے اندر जो पैरवी करने वाले हाथ बांधते थे, बड़ी इज्जत करते थे, सरदार जी सरदार जी, और चीफ और लीडर और बॉस और पता नहीं क्या क्या कहते थे, वहां बोलेंगे कि या अल्लाह इनको दुगना अजाब दे, इन्होंने हमारा भी सत्यानाश किया, इन्होंने हमें जहन्नम के अंदर पहुंचा दिया पर हमें इस मुसीबत के अंदर गिरफ्तार किया। अब ये तो जहन्नमियों का आपस का मामला, अब उसके साथ एक और मामला होगा, वो भी अल्लाह ताला ने यहाँ पर बयान फरमाया। फरमाया वकालू मालना ला नरा रिजालन कुन्ना नउद्दुहुम मिनल अशरार अत्तखज़नाहुम सिखरियन अम ज़ागत अनहुमुल अबसार। और दोज़खी आपस में कहेंगे हमें क्या हुआ कि हम जहन्नम में उन मुसलमान मर्दों को नहीं देख रहे जिन्हें हम दुनिया में बदतरीन लोगों में शुमार करते थे, क्या हमने उन्हें ऐसे ही हंसी बना लिया था या आंखें उनकी तरफ से फिर गई थी। ये जहन्नमियों की जहन्नम में एक और बात होगी, जहन्नम में आपस में बात करेंगे क्या ना, वो दुनिया में जो मुसलमान थे गरीब गुरबा जिन्होंने नबी का कलिमा पढ़ा था मुसलमान हो गए थे और हम उनको हकीर समझते थे कि ये घटिया लोगों ने कलिमा पढ़ के मुसलमान हो गए, अगर इस्लाम को अच्छी चीज़ होता तो सबसे पहले हम ना कबूल करते, तो हम इस्लाम कबूल करने वालों को दीन कबूल करने वालों का मजाक उड़ाते थे, उन गरीबों के साथ तमस्खुर करते थे, उनके साथ इस्तेहज़ा करते थे, उनको हम अपने घटिया और माद अल्लाह कमतर लोग समझते थे। आज जहन्नम में नजर नहीं आ रहे, आज जहन्नम में नजर नहीं आ रहे, तो क्या हमने उन्हें दुनिया के अंदर ऐसे ही हंसी मजाक बना लिया था या आंखें उनकी तरफ से फिर गई थी, यानी अब या तो वो इधर ही हैं जहन्नम में लेकिन हैं कहीं और हमें नजर नहीं आ रहे, उनसे आंखें फिरी हुई हैं, हैं जहन्नम में नजर नहीं आ रहे, और या फिर जो हमने दुनिया में उनको मजाक बनाया था वो गलत था और वो सही थे हम गलत थे, वो सही थे हम गलत थे, हम तो यहां पहुंच गए वो जन्नत में पहुंच गए। तो ये आपस के अंदर बातें करेंगे, तो ये कुफार का वतीरा रहा कि गरीब मुसलमानों का मजाक उड़ाते थे। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम पर ईमान लाने वालों में इब्तिदा में अक्सरियत गरीबों की थी, इब्तिदा में क्या बाद में भी गरीब ही ज्यादा मुसलमान थे लेकिन इब्तिदा में तो बहुत ही ज्यादा अक्सरियत गरीबों की थी। हजरत बिलाल हबशी, हजरत सुहैब रूमी, हजरत अम्मार बिन यासिर, हजरत यासिर, हजरत सुमैया, हजरत खुबैब और जो दीगर सहाबाए किराम थे ये सारे गरीब थे, काफिर उनका मजाक उड़ाते थे, तो ये गरीब ये मुसलमान हुए। लो जी देखें मजाक उड़ाते थे, बल्कि बाद का तो यहां तक नबी पाक अलैहि सलातो सलाम ने कहा कि हम आपके पास आकर आपकी बात सुनने को तैयार हैं, शर्त यह है ये गरीब ना आपके पास बैठे हो, इन गरीबों को हटाएं तब आपके पास आएंगे। इतनी हकारत। और अल्लाह ताला ने कुरान के अंदर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को फरमाया इनको अपने आप से दूर नहीं कर रहा, वस्बिर नफ्सका मअल लदीना यदउना रब्बहुम बिलगदाति वल अशी युरीदुना वजहा, कि ए महबूब इनके साथ ठहरो, इन गरीबों के साथ जो सुबह शाम अपने रब को पुकारते हैं, इबादत करते हैं, उसकी रजा के तलबगार हैं। तो कुफार दुनिया में मुसलमानों को हकीर समझते थे, अब जब जहन्नम में होंगे तो फिर कहेंगे किधर गए गरीब जिन्हें हम हकीर समझते थे, अशरार घटिया समझते थे, बदतर समझते थे, आज नजर नहीं आ रहे, आंखें फिर गई उनसे, शायद इधर ही होंगे, या फिर दुनिया में हमारा मजाक ही गलत था कि वो सही थे हम गलत थे। और हकीकत यही थी कि वो गरीब सही थे जो मुसलमान हो गए और ये अमीर जो है ये बातिल पर थे जो कुफर पे रहे। तो ये जो गरीबों का मजाक उड़ाना है, गरीब मुसलमानों का, गरीब मजहबी लोगों का मजाक उड़ाना, ये कुफार का हमेशा से तरीका, सिर्फ ये सहाबाए किराम के साथ नहीं था, ये पिछली उम्मतों के अंदर भी यही हुआ, पिछले नबियों पर भी जो ईमान लाए उनके भी जमाने के जो काफिर सरदार थे वो ईमान लाने वाले गरीबों का मजाक उड़ाते थे। और अफसोस ये है कि आज भी ये हालत बदली नहीं, लेकिन बदतर चीज ये है कि आज मजाक उड़ाने वाले मुसलमान हैं, मस्जिद का इमाम गरीब, उलमाए किराम की अक्सरियत गरीब, मदरसों में पढ़ाने वाले गरीब, दीन की खिदमत के लिए तन मन धन कुर्बान करने वाले गरीब, चंदा मांगते हैं, घर घर जाते हैं, मिन्नत समाजत करके लोगों को इज्तमा में लेके आते हैं, अक्सरियत गरीब, और पैसे वाले वेल एजुकेटेड पढ़े लिखे جن کے دماغوں کے اندر دنیاوی تعلیم کا خمار چڑھا ہوا اور تکبر کا خناس بھرا ہوا، مذہبی لوگوں کو دیکھتے ساتھ ان کو تکلیف شروع ہو جاتی، مذہبی لوگوں کو دیکھتے ساتھ ہی مذاق سوجتا ہے، کبھی ان کے امامے کا مذاق، کبھی ان کے لباس کا مذاق، کبھی ان کے چہرے پہ جو مصطفیٰ کریم صلی اللہ علیہ وسلم کی سنت ہے داڑھی شریف، کبھی اس کا مذاق، دینداروں کو دیکھنا ہی ان کو گوارا نہیں، دیندار ہونا ہی ان کے نزدیک جرم ہے، دین کی بات کرنا ہی ان کے نزدیک شرم کی بات ہے، دین کا نام لینا ہی ان کی طبیعت کو خراب کرنے والا ہے، نام مسلمانوں والا، کہتے ہیں کہ ہم مسلمان ہیں لیکن دین سے اور دینداروں سے اور دینی شعائر سے، دینی لباس سے، دینی طرز عمل سے، دینی زندگی سے اس قدر دوری اور مذاق اڑانے کا سلسلہ جاری۔ پیسے والا ہے، امام صاحب کو، امام مسجد کو نوکروں کی طرح رکھے گا، میرے گھر پہ آئے، ختم پڑھنا ہے، مرغی بیمار ہوگی تو مولوی صاحب آگے دم کریں، مولوی کو بلائے گا۔ تو یہ جو غریبوں کو گھٹیا سمجھنا، حقیر سمجھنا، علماء کو، آئمہ مساجد کو، دینداروں کو، یہ سوچ نہیں، یہ کس کا طریقہ ہے؟ یہ کافروں کا طریقہ رہا، اور یہاں جو ان کا انجام بیان کیا نا، وہ یہ ہے کہ جہنم کے اندر ہوں گے، مختلف طرح کے عذاب ہوں گے، اور وہاں کہیں گے وہ جن کو دنیا میں گھٹیا سمجھتے تھے، میں تو بزنس والا تھا، کاروبار تھا، پیسہ تھا، ملنے، فیکٹریاں چل رہی تھیں، گاڑیاں تھیں، بنگلے تھے، اور یہ جو پاس پڑوس کے اندر وہ چھوٹی سی اور ٹوٹی پھوٹی سی مسجد کا مولوی تھا، وہ گھٹیا سا، وہ کہاں ہے؟ وہ نظر نہیں آ رہا ہے ادھر، وہ جہنم میں نظر نہیں آ رہا ہے، وہ خدا کے فضل سے جنت میں بیٹھا ہوگا۔ اور یہ جو تکبر اور غرور اور انانیت اور استہزاء اور تحقیر کے اندر مبتلا تھا، ہو سکتا ہے کہ یہ جہنم کے اندر ہو، لہذا اس سے اجتناب کریں، کسی کا بھی مذاق نہ اڑائیں، اور دیندار کا خاص طور پہ مذاق نہ اڑائیں، اہل علم کا مذاق نہ اڑائیں، غریب علماء کا، غریب آئمہ مساجد کا، غریب دیندار لوگوں کا، مذہبی لوگوں کا مذاق نہ اڑائیں، ورنہ اس کا انجام بہت برا ہو سکتا ہے۔ اللہ تبارک و تعالی ہمیں اس سے محفوظ فرمائے، آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم۔